तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
नमस्ते श्रोताबिन्द, स्वागत छ एसपिएस रेडियोको नेपाली कार्यक्रममा। मेरो नाम कृष्ण पोखरेल। आज आइतबार माघ 23 गते अर्थात् फेब्रुअरी 6 तारिक 2022 को कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत अनि अभिवादन गर्दछु। आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका परम्परागत मालिकहरू छन् भनेर हामी स्वीकार गर्न चाहन्छौँ। एसपिएस नेपाली गुरुङगाई राष्ट्रका कामारेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर भूमिहरूका परम्परागत मालिकहरूलाई पनि स्वीकार गर्दछौँ, जसको माटोमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रमलाई पुरा सुनेर हामीलाई साथ दिनुहुन्छ होला भन्ने मैले आशा लिएको छु। अब आजको कार्यक्रममा प्रस्तुत हुने विषयवस्तुहरूतर्फ लागौँ। आज महिनाको पहिलो आइतबार भएका कारण तपाईँका आर्थिक प्रश्नहरूको जवाफ खोज्ने प्रयास गर्नेछौँ आर्थिक सल्लाहकार विश्वास भट्टराईबाट। यसै गरी नेपाल सम्बन्धी प्रसङ्गमा चाहिँ नेपालको जनसङ्ख्या एक दशकमा 30% घटेको देखिएपछि धेरै ठाउँबाट यसको विरोध भएको र कतिपयले आफूलाई जनगणनामा छुटेको बताएको विषयमा चर्चा गर्नेछौँ। यो सँगै नेपालमा श्री स्वस्थानी व्रत सुरु हुँदा स्वस्थानी पुस्तकमा महिलाहरूमाथि विभेद र महिलाको चरित्रको गलत चित्रण गरिएको भन्दै विरोधका आवाजहरू सुनिएका छन्। यसलाई पनि आजको कार्यक्रममा जोड्नेछौँ। यसै गरी सन् 1941-45 यहुदीहरूमाथि भएको सामूहिक नरसंहार जसलाई होलोकास्ट पनि भनिन्छ, यसको अस्ट्रेलियाली सम्बन्धका बारेमा पनि चर्चा गर्नेछौँ। यसै गरी अस्ट्रेलियामा लामो समयदेखि बसोबास गरिरहेका आप्रवासीहरूलाई स्थायी बसोबासको व्यवस्था गरिनुपर्ने धारणा अधिकांश अस्ट्रेलियालीहरूले राखेको भनेर एक नयाँ सर्वेक्षणको नतिजाले देखाएको छ। यसका विषयमा पनि आज कुरा गर्नेछौँ। त्यो सँगै गीत सङ्गीत र अन्य प्रसङ्गहरू पनि कार्यक्रममा प्रस्तुत हुनेछन्। कार्यक्रमका विषयमा वा कार्यक्रममा प्रस्तुत भएका विषयहरूका बारेमा सल्लाह सुझाव छन् भने चाहिँ हामीलाई एसएमएस गर्न सक्नुहुनेछ। त्यसका लागि 0429996263 गएर एसएमएस पठाउनुहोला। तपाईँले पठाएका एसएमएस हामीले कार्यक्रममा पढेर पनि सुनाउनेछौँ। अब पनि श्रोतामिन, गत हप्ता प्रस्तुत भएको एउटा विषयतर्फ लागौँ। गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाले केही दिन अघि मात्रै आफ्नो सञ्चालक समिति विस्तार गर्नुका साथै देशभरबाट 25 सल्लाहकार सदस्यका रूपमा नियुक्त गरेको थियो। यस क्रममा हामीले सङ्घका नवनियुक्त प्रवक्ता उमेश खड्कालाई आगामी दिनमा एनआरएनएसँग के अपेक्षा राख्न सकिन्छ त भनेर सोधेका थियौँ। गत हप्ता प्रस्तुत भएको उक्त कुराकानीको छोटो अंश अहिले सुनौ।
एकदम अनेस्टली स्पिकिङ हेर्दाखेरि चाहिँ एनआरएनले विद्यार्थी बिचमा विभेद गर्यो भने देखिन्छ, तर सबैभन्दा बेनिफिट दिने अथवा विद्यार्थीहरूलाई नै विभिन्न खाले प्रोग्रामहरू लिएर आउने होइन, जस्तै अब यो पेन्डामिकै टाइममा चाहिँ सबैभन्दा पहिला विद्यार्थीहरूलाई नै सहयोग गर्ने एनआरएन पुग्यो। अरू बेला पनि विद्यार्थीहरूको कुनै पनि डोमेस्टिक भाइलेन्सदेखि यी दुनियाँ कुराहरू आउँछ नि, त्यहाँ एनआरएन नै पुगिरहेको छ। त्यसलाई सकेसम्म हामीले एउटा अवेरनेसको प्रोग्रामहरू पनि विद्यार्थीलाई पनि केन्द्रित गरेर गरिरहेको छ। तर खालि के भयो भने मान्छेलाई हेर्ने दृष्टिकोण चाहिँ विद्यार्थीले चाहिँ भोटिङ राइट नहुने होइन, नभनेपछि चाहिँ अनि हामीले अरूले पनि उनीहरूलाई मेम्बर बनाउनलाई अलिक इन्करेज नगर्ने, त्यो संस्थाबाट म किन बनिएर भन्ने खाले स्टुडेन्टहरूले नि सोच्ने होइन, त्यो भएकोले अलिकति चाहिँ कन्फ्युज छ। खास डिफ्रेन्स त्यति मात्रै, अरू केही पनि होइन।
र उमेश खड्का प्रवक्तासँग गरिएको कुराकानी हाम्रो वेबसाइटमा पनि पाउन सक्नुहुन्छ। त्यसको लागि www.sbs.com.au/nepalima जानुपर्ने हुनेछ तपाईँहरू। र अब भने नेपाल सम्बन्धी प्रसङ्गतर्फ लाखौँ। नेपालको जनसङ्ख्या एक दशकमा 30% घटेको देखिएपछि धेरै ठाउँबाट यसको विरोध भएको छ र कतिपयले आफूलाई जनगणनामा छुटेको बताएका छन्। यसै गरी नेपालमा श्री स्वस्थानी व्रत सुरु हुँदा स्वस्थानी पुस्तकमा महिलाहरूको विभेद गरेको भन्दै विरोधका आवाजहरू पनि सुनिएका छन्। यी विषयहरू समावेश गरेर नेपाल संवाददाता सेवा भट्टराईले पठाएको यो रिपोर्ट अब सुनाऊ।
यस हप्ताका प्रमुख समाचारमा सरकार र निर्वाचन आयोग बीच मे महिनाको 18 तारिखमा स्थानीय सरकारको निर्वाचन गर्ने सहमति भएको छ, तर हालसम्म औपचारिक रूपमा निर्वाचनको मिति घोषणा गरिएको छैन। केन्द्रीय तथ्याङ्क विभागले 12 राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ, जसमा नेपालको जनसङ्ख्या 2,91,00,000 भन्दा बढी देखिएको छ भने एक दशकमा जनसङ्ख्याको वृद्धि दर 30% घटेको देखिएको छ। नतिजा सार्वजनिक भएसँगै धेरै ठाउँबाट यसको विरोध भएको छ। आफ्नो ठाउँमा आएर राम्रोसँग जनगणना नगरेको भन्दै कतिपय गाउँपालिकाले आफै जनगणना गर्न थालेका छन्। त्यस्तै जनगणनामा लैङ्गिक विविधता भएका मानिसका बारेमा जानकारी नसमेटिएको भन्दै ती समुदायले पनि यसको विरोध गरिरहेका छन्। शुक्रबारदेखि देशभर चिसो बढेर वर्षा र हिमपात भइरहेको छ र कतिपय हिमाली क्षेत्रमा हिमपातले सडक अवरुद्ध भएको छ। यस वर्ष हिउँदे वर्षा गत वर्षभन्दा 4 गुणा बढी भएको छ। माघ महिनामा नेपालका धेरै हिन्दू धर्मावलम्बीले स्वस्थानीको पुस्तक पढ्दै व्रत बस्ने गरेका छन्। विशेष गरी काठमाडौँको साँखुलाई स्वस्थानीको पुस्तकमा वर्णित स्थान भनेर भक्तजनहरू साँखुको शाली नदीमा नुहाउन जाने गरेका छन्। पछिल्ला दिनहरूमा स्वस्थानीको पुस्तकले महिलामाथि विभेद गरेको भन्दै यसको व्यापक विरोध हुँदै आएको छ। यस पुस्तकमा हाँस्ने, बोल्ने र विरोध प्रकट गर्ने महिलालाई नकारात्मक चित्रण गरिएको छ। यति हुँदाहुँदै पनि स्वस्थानीप्रति भक्तजनहरूको प्रगाढ आस्था देखिन्छ। यस वर्ष पनि साँखुमा 125 जना व्रतालु 1 महिना चोखो खाने, नाङ्गो खुट्टाले हिँड्ने लगायतका कठिन नियम भएको स्वस्थानी र माधव नारायणको व्रत बसेका छन्। तिनैमध्येकी एक व्रतालु रोशनी जोशी र साँखुका संस्कृतिविद प्रकाशमान सक्वसँग मैले आजको समयमा स्वस्थानीको सान्दर्भिकताका बारेमा कुराकानी गरेकी छु। पनौतीकी 27 वर्षीय रोशनी जोशी स्वस्थानीको व्रत बस्नका लागि 1 महिना साँखु नै गएर बसेकी छिन्। उनी हालको आफ्नो दैनिकी यसरी वर्णन गर्छिन्।
बिहान 7:30 बजे आउनु सङ्कल्प पुग्छ। उहाँले पुगेहरूपछि आफू उठेर अनि स्नान गरेर घरमा स्नान गरेर आफ्नो पूजा सामानहरू हालेर हामी शाली नदीमा जान्छौँ। एकछिन बस्छौँ अनि त्यहाँ सबैजना भेला भएर हामी नुहाउँछौँ, स्नान कार्य सघाउँछौँ अनि त्यसपछि गणेश पूजा गर्छौँ। अनि हामी भक्तजनहरूलाई भेट्न दिएर हामी चाहिँ त्यहाँ बस्छौँ दिनभरि। त्यहाँ व्रत बसेर त्यही शाली नदीमै बस्छौँ अनि त्यसपछि नित्य पूजा गर्छौँ। नित्य पूजा गरेर अनि साँखुमा शस्त्रधारा गर्न दिन आउँछौँ, शस्त्रधारा दिन्छौँ अनि हामी घर जान्छौँ।
अरू के नियमहरू पालना गर्नुपर्छ यो 1 महिना?
नियमहरू त हात घोडाको नङ काटेर पहिले नै ऊ गरेको हुन्छौँ। त्यहाँ अब त्यहाँ घरमा जुन तलाको मान्छेलाई छुँदैनौँ, गाडी छुँदैनौँ।
खानेकुराको पनि नियम हुन्छ होला?
एक टाइम मात्र खाना, पानी, दुध अनि सुन्तला घिउ चाकु अनि लस्सी उखु हुन्छ।
ए भनेपछि दिनको एकपल्ट मात्रै खानुहुन्छ?
एकचोटि बस्छौँ, एकैचोटि सबै सामान खानेकुराहरू थालमा राख्छौँ अनि एकैचोटि खान्छौँ, एकैचोटि उठ्छौँ। हामी जुन साथीसँग बसेको छ त्यो साथी एकैचोटि खानु पर्छ, एकैचोटि उठ्नुपर्छ, हामीसँग छुट्टै छुट्टै उठ्नु हुँदैन।
हजुर हजुर। नुन खानुहुन्छ रोशनीजी?
हुँदैन, 1 महिनासम्म हामीले नाम पनि दिँदैनौँ।
यस्तो कठिन व्रत चाहिँ तपाईँले किन गरिराख्नु भएको छ?
यो अब आफ्नो एउटा भगवान्को प्रति आस्था हुन्छ नि।
ए अनि घरमा स्वस्थानी किताब चाहिँ पढ्ने गर्नु भएको थियो कि थिएन?
हाम्रो हजुरबाले पढ्नुभयो, बुवाले पढ्नुभयो, हामी नि पढेका छौँ।
अब आजकल स्वस्थानीको धेरै आलोचना पनि भइरहेछ, यसले केटी मान्छेलाई चाहिँ नराम्रो दृष्टिकोण भएको कथाहरू छन् भन्ने पनि छन्। त्यो कथाहरू प्रति चाहिँ तपाईँलाई कस्तो विचार आउँछ?
मलाई खासै त्यस्तो त लागेको छैन अहिलेसम्म, होइन?
हजुर। अनि यो व्रतबाट चाहिँ के पाउनुहुन्छ?
पहिला त मैले भाउजूहरूको लैलैमा लागेर भाउजूहरू बस्न आउँदाखेरि म आफ्नै रहरले आएको थिएँ, तर अहिले चाहिँ मैले आफ्नो सुख फ्यामिलीहरू सुख शान्तिमा शान्तिको लागि आफ्नो फ्यामिलीको लागि नै आएको हो।
साँखुका संस्कृतिविद प्रकाशमान सक्वले नजिकबाट स्वस्थानी र माधव नारायणको व्रतलाई निहालेका छन्। उनलाई मैले स्वस्थानी कस्तो किसिमकी देवी हुन् भनेर सोधेकी थिएँ।
अब स्वस्थानी भन्ने शब्द नै स्वस्थानमा बसेको देवी हुन्छ, होइन? आफ्नो स्थानमा जुन त्यति बेलामा आफै आफू छोटिरहेकालाई चाहिँ स्वस्थानी मानेका छन्। अनि कतिपय देवी देवताहरूलाई चाहिँ तान्त्रिक विधिद्वारा स्थापना गरेकोलाई पनि स्वस्थानी मानेका छन्। अब यहाँ साँखुमा अहिले स्वस्थानीको व्रत बसिरहेको छ, त्यो स्थानमा चाहिँ बज्रिनीलाई चाहिँ स्वस्थानीको रूपमा मानेर स्वयं भगवान चाहिँ माधव नारायण विष्णुले अहिले व्रत बसिरहेको छ। जस्तै साँखुमा बज्रिनी, भक्तपुरमा नवदुर्गा, त्यस्तै पशुपतिमा अब विभिन्न देव देवताहरू, अष्टमातृकाहरू, अनि पश्चिमकाली काठमाडौँतिर चाहिँ अब धेरै अजिमादेवहरू हुन्छन्, यी सबैलाई स्वस्थानी मानिएका छन्।
यो स्वस्थानी भनेको चाहिँ धेरैवटा देवीहरू मानिन्छन् भनेर भन्नुभयो तपाईँले, तर स्वस्थानीसँग सम्बन्धित एउटा किताब पनि छ नि होइन सर, त्यसको चाहिँ के सम्बन्ध छ? स्वस्थानी
सम्बन्धित किताबको चाहिँ हाम्रो चाखुमा कुरा गर्ने हो भनेदेखि हाम्रो घरै पिछे स्वस्थानी छन् है। त्यति बेलाको स्वस्थानी भनेको झन्डै अहिले भन्दा 490-95 वर्ष नै भयो होला, त्यो बेलामा जम्मा 6-7 पान्नाको मात्रै स्वस्थानी पाइन्थ्यो। त्यो स्वस्थानी संस्कृत भाषामा हो, त्यसमा चाहिँ मात्र गोमाको कुरा, त्यही चन्द्रावतीको कुरा, नवरातको कुरा र त्यही गोमाको आमा बुवा शिवभक्त पति ब्राह्मण र अनि उसको श्रीमान शिव शर्मा, तिमीहरूको मात्रै कथा छ। अनि पछि चाहिँ यो थप्दै 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 गएर अनि त्यसमा चाहिँ विभिन्न चाहिँ अब सृष्टिका कुराहरू, तारकासुरका कुराहरू, जालन्धरका कुराहरू, अनि विभिन्न चाहिँ भीति अरीति प्रेतीका कुराहरू, अनि महाभारत रामायण र नल दमयन्ती, त्यसै गरी विभिन्न धर्म र लक्ष्मीका संवादहरू र अरू पनि विष्णुका चाहिँ माघ पुराण भनेर माघ मेला चाहिँ माघ महात्म्य चाहिँ त्यो थपेर अहिले हाम्रो चाखुमा झन्डै 64 अध्यायसम्मको किताबहरू पाएका छन् यो स्वस्थानी किताबमा। यसरी नै जुन अष्टमातृका छन् आफैजनाको चाहिँ केन्द्रमा बसेको तारा भएको, त्यसरी खर्ग चरण दिएको, तिनवटा आँखा भएको देवी सुवर्ण वर्ण एवं यहाँ महादेवी स्वस्थानी जगदी छोरी भनेर उहाँले जगतको ईश्वरले मानेर स्वस्थानी मानेको छ। त्यही अनुसारको चाहिँ सालमेटमा एउटा चाहिँ स्वस्थानीको मन्दिर पनि बनिएको छ।
अनि यो देवी चाहिँ शिवसँग सम्बन्धित छन् कि छैन? अन्त
शिव शक्ति स्वरूपले रहे भने हुन्छ होइन, शिवको शक्ति भनेको नै यो स्वस्थानी हो। त्यसरी शिवको शक्तिलाई पार्वती मानिएको छ, पार्वतीको विभिन्न रूपले अष्टमातृका मानिएका छन्।
स्वस्थानीको पुस्तकमा जुन अब गोमा सम्बन्धी कथाहरू छन्, यो चाहिँ अब धेरै नेपाली परिवारले माघ महिनामा दिनदिनै पढ्ने भन्ने चलन छ, तर आजकल चाहिँ अब यो कथाले चाहिँ महिलाहरूमाथि अलिकति भेदभाव गर्यो भनेर धेरै आवाजहरू उठिरहेका छन्, यस सम्बन्धमा के भन्नुहुन्छ सर तपाईँ?
यो नपढेर अलिअलि बाहिर गएर मात्रै तरल र यो ठोसमा मात्रै अथवा चाहिँ सतहमा मात्रै बुझेका हुन्छन्। वास्तवमा गोमा यसको जन्मको हिसाबले उसले गर्नुपर्ने कर्मको भोग देखाएको छ, उनले त्यत्रो त्यस्तो कठोर दुःख पाउँदाखेरि पनि हतोत्साही नरहिकन महिलाहरूले यसरी नै चाहिँ साहसी जीवन अपनाएर आफ्नो चाहिँ कर्तव्यमा लिन भएर बस्यो भनेदेखि एक दिन चाहिँ त्यसरी राजमहर्षि भनेर राजमाता हुन पाइयो भने चाहिँ दुःखपछि सुख आउँछ भन्ने कुरा चाहिँ यसले सिकाएको हो। त्यस्तो हेऱ्यो भनेदेखि आफ्नो कर्मको फल भोग्नै पर्ने, यसरी राम्रो काम गर्नुपर्ने, शुद्ध चित्त गर्नुपर्ने भन्ने कथा चाहिँ यो किताबले धेरै राम्रो चाहिँ व्याख्या गरेको हाम्रो किताबमा पाइन्छ। त्यस्तो नकारात्मक टिप्पणी गर्ने भनेको सतहमा मात्रै पर्ने हो मेरो विचारमा।
समाज त धेरै परिवर्तन भइसकेको छ, अब हाम्रो देश पनि एक किसिमले धर्म निरपेक्ष भइसकेको छ, धेरै आलोचना पनि भइरहेको छ, तर यो सबै हुँदा हुँदै पनि अब यसमा भक्तजनहरूको श्रद्धा चाहिँ घटेको देखिँदैन। तपाईँले पनि 125 मान्छेहरू व्रत बसिरहेछन् भन्नुभएको छ, अरू पनि हुनुहुन्छ जसले चाहिँ अब यो कथा पढिराख्नुहुन्छ र नदीमा स्नान गर्न पनि जानुहुन्छ, त्यसको कारण चाहिँ के होला जस्तो लाग्छ सर?
अब सबभन्दा पहिले विश्वास हो है, अब यो माघ महिनाको जुन यो चाहिँ पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमामा सूर्यको चाहिँ किरण चाहिँ यसको चाहिँ प्रभाव चाहिँ धेरै अलग चाहिँ सकारात्मक रूपमा पर्ने तीर्थव्रतमा चाहिँ जहाँ चाहिँ खोला नदीमा चाहिँ बिहान सबै ब्रह्म मुहूर्त बेलामा नुहाएपछि हामीले चाहिँ स्वस्थ हुने, शारीरिक चाहिँ ऊर्जाहरू प्राप्त हुने, अनि निरोगी भएर बाँच्ने, अनि धार्मिक र अथवा चाहिँ सकारात्मक ज्ञानहरू चाहिँ दिमागमा आउने, त्यति बेलामा मागेका चिजहरू पाउने भनेर यहाँ माधव गाउने र त्यहाँबाट चाहिँ पानी पर्ने, पानी माग्ने हुने कुरा हुन्छन्। त्यस मात्रै परिवर्तन भयो, अहिले मानिसहरूको विचार परिवर्तन भयो, तर सूर्य चाहिँ परिवर्तन भएको छैन, चन्द्रमा परिवर्तन भएको छैन, तर अहिले आइतबार, सोमबार, सन्डे, मन्डे भन्ने कुराहरू परिवर्तन भएको छैन। यो सबै अकाट्य प्रमाणहरू हुन्।
एसपीएस नेपाली मोबाइल, अनलाइन र रेडियोमा
र नेपालमा 30% एक दशकमा 30% जनसङ्ख्या घटेको भनेर देखिएपछि भएको विरोध र सही स्वस्थानीमा महिलाहरूलाई विवादकारी ढङ्गले प्रस्तुत गरिएको बारेमा रिपोर्ट तयार पारिएको रिपोर्ट तपाईँहरूले हाम्रो वेबसाइटमा पनि पाउन सक्नुहुनेछ केही बेरमा। त्यसको लागि www.sbs.com.au/nepali जानुपर्नेछ। र श्रोताबिन्द, अब प्रसङ्ग जोडौँ पिआरको। हामीले आफ्नो वरिपरि कतिपय मानिसहरूले स्थायी भिजा अर्थात् अस्ट्रेलियाको पर्मानेन्ट रेजिडेन्सी पाउन थुप्रै वर्ष पर्खनु परेको कुराहरू सुन्दै आएका छौँ। यस विषयमा पछिल्लो पटक गरिएको एक सर्वेक्षणले यसरी पिआरका लागि पर्खेर अथवा एउटा अस्थायी भिजाबाट अर्को अर्को अस्थायी भिसामा परिवर्तन गर्न बाध्य रहेका मानिसहरूको समर्थनमा थुप्रै मानिसहरू रहेको पनि पत्ता लगाएको छ। सुनौ रिपोर्ट सहकर्मी दिन्ता रिसालबाट।
भारतबाट आएकी श्वेता भण्डारीले अस्ट्रेलियाको स्थायी भिसा अर्थात् पर्मनेन्ट रेजिडेन्सी पाउने प्रयास गरेको 12 वर्ष बितिसक्यो।
So I would like to let you know that like I came here along with my husband in on 15th May 2009 on student visa and till now we are waiting for our permanent residency. It's been a long struggle around 11 to 12 years, more than a decade.
उनी आतिथ्य र व्यापारको विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी थिइन् र अहिलेसम्म 3 फरक फरक अस्थायी भिसाहरूमा बसिसकेकी छिन्। पीआर पाउने प्रक्रियाका लागि उनले 9 कोर्सहरू पढिसकिन् र यसकै लागि होबार्ट र जिलङ पनि सरिसकिन्। गत वर्ष उनले आफ्नो पतिसँग सबक्लास 887 स्किल्ड रिजनल भिसाको आवेदन हालेकी थिइन् तर उनीहरू अहिलेसम्म त्यसको पर्खाइमै छन्।
And day by day our frustration and depression is increasing because the waiting time is unlimited. We don't know. Long waiting time is there, I mean. So seeing that, I mean, our whole family is impacted. In the sense, our careers are at stake. We can't get a good job, full-time job. We are not able to get any benefit from the Centrelink. Our children are, I mean, growing day by day. Their needs and demands are increasing.
44 भण्डारी जनसम्पर्क अर्थात् पब्लिक रिलेसन्स र व्यवसाय व्यवस्थापनमा पोख्त छिन् र उनका पति भने एक अकाउन्टेन्ट हुन्। तर भिसाको नियमका कारण उनीहरूले अस्थायी भिसा नपाएसम्म आआफ्नो क्षेत्रमा काम गर्न मिल्दैन। त्यसैले उनी अहिले विद्यालय हेरचाहमा काम गर्छिन् र उनका पति भने एक वृद्ध हेरचाह केन्द्रमा सेफ हुनुका साथसाथै उबर इट्सका लागि खाना वितरण गर्ने काम गर्दछन्। उनीहरूले आफ्नो घर पनि किन्न मिल्दैन र सेन्टरलिङ्कका लाभहरूका लागि पनि योग्य छैनन्। यसै कारण कोभिडको लकडाउन भएको समयमा उनीहरूले काम पनि गर्न पाएका थिएनन् र सेन्टरलिङ्कबाट सहयोग पनि लिन पाएका थिएनन्। भण्डारी भन्छन् कि यी सबै कठिनाइहरू भए तापनि उनीहरू अस्ट्रेलियामा बस्ने आफ्नो सपनामा भने हरेस खान चाहँदैनन्।
And we have done a lot of hard work by doing all kind of odd jobs, studying, living in regional area again is very difficult, fulfilled all the criteria of the visa and everything, and still we are suffering, I mean.
पीआर लिने विषयमा यस्ता समस्याहरू भोग्नेहरूमा भण्डारीको परिवार एक्लै छैनन्। गत वर्षको मार्च महिनामा अस्ट्रेलियामा 17 भन्दा बढी मानिसहरू अस्थायी भिसामा थिए। यसमध्ये धेरैजसो मानिसहरू अस्ट्रेलियामै स्थायी रूपमा बस्न चाहनेहरू रहेको माइग्रेन्ट वर्कर्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत म्याट कङ्कलले बताए।
Many of those we count as temporary visa holders are actually people who really have a desire to settle down and build a family and build a community here in Australia. So we really do need to shift our thinking on migration to provide more opportunities for permanent settlement as opposed to a continual churn of people on temporary visas.
माइग्रेन्ट वर्कर्स सेन्टरले गत वर्षको अन्त्यतिर गरेको एक अनुसन्धानले पत्ता लगाएको छ कि औसतमा मानिसहरूले पीआर पाउनका लागि कमसेकम 5 पर्खनु परेको छ भने कतिका लागि 13 पनि लाग्न सक्छ। त्यस्तै अस्थायी भिसा वाहकहरूले काममा ज्याला चोरी लगायत अन्य कार्यस्थलमा हुने शोषण पनि भोग्नु परेको उक्त अनुसन्धानले देखाएको छ। म्याट कङ्कल बताउँछन् कि अस्ट्रेलियाको समय समयमा परिवर्तन भइरहने भिसा नियमका कारण देशमा सधैँ अस्थायी भिसामा थुप्रै मानिसहरू हुन्छन्। उनीहरूले देशको अर्थतन्त्रलाई धानेका छन् तर उनीहरूको आफ्नो अधिकार भने सीमित छन्। उनीहरूले पनि स्थिरता र सुरक्षा पाए राम्रो हुने उनी
बताउँछन्। From temporary visa to temporary visa just to maintain their residency in the country. And it would be a lot better for them and it would be a lot more, provide a lot more stability and security for everybody if those folks that really want to settle down and build their lives here have that opportunity to do so.
माइग्रेन्ट वर्कर्स सेन्टरले मानव अधिकार कानुन केन्द्रसँग मिलेर गरेको एक सर्वेक्षण अनुसार अधिकांश अस्ट्रेलियालीहरूले यो दृष्टिकोणलाई समर्थन गर्छन्। सर्वेक्षणमा संलग्न 1,000 78 जनाले अस्ट्रेलियामा केही वर्षदेखि बसेर काम गरेका मानिसहरूले पीआर पाउने स्पष्ट तरिका हुनुपर्ने बताए। आफूले चाहेको जिन्दगी जिउनका लागि सबैले योजना बनाउन पाउनुपर्ने मानव अधिकार केन्द्रका डेभिड बर्क बताउँछन्।
And I think the results were overwhelmingly positive in that it really clearly reflected the views of the community that our immigration policies should be aligned with our values and that everyone should have the chance to actually plan for the life that they want to lead.
अस्ट्रेलियाको अध्यागमन नीतिहरू मानिसहरूको भावनासँग मेल नखाने कुरामा उनी विश्वास गर्छन्.
As a country, we have absolutely lost our way when it comes to immigration. We have seen the highly publicized toxic political rhetoric when it comes to refugees, but I don't think that there is the same level of public understanding about what's happening with our immigration policies as a whole. We need an immigration system that actually treats people as people and that doesn't view them as simply tools for short-term labour. And I think these results show that the Australian community agrees with that.
यस विषयमा एसपीएसले अध्यागमन मन्त्री एलेक्स हकको विचारको लागि सम्पर्क गरेको थियो तर केही जवाब भने आएको छैन.
र माइग्रेन्ट वर्कर सेन्टरले गरेको पछिल्लो सर्वेक्षणमा अधिकांश अस्ट्रेलियालीहरूले यसरी विभिन्न भिजामा अस्ट्रेलियामा बसिरहेका मानिसहरू विशेष गरी आप्रवासीहरूलाई एउटा समयमा आएर अस्थायी भिजाबाट स्थायी भिजा दिनुपर्नेमा समर्थन जनाएका छन् र यो सम्बन्धी रिपोर्ट पनि तपाईँहरूले केही बेरमा हाम्रो वेबसाइटमा पाउन सक्नुहुनेछ. यसको लागि अघि भने चाहिँ www.sbs.com.au/नेपालीमा यहाँहरू जानुपर्ने हुनेछ. र अहिलेलाई भने श्रोताबिन हामी एउटा छोटो कमर्सियल ब्रेक लिन्छौँ. ब्रेक पछाडि अन्य थुप्रै प्रसङ्गहरू बाँकी नै छन्, हामीसँगै रहनुहोला. पुनः स्वागत छ श्रोताबिन. यो ब्रेकपछि भर्खरै मात्र रेडियो सुन्न सुरु गर्नुभएको छ भने चाहिँ यतिखेर एसपिएस रेडियोमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ र म कृष्ण पोखरेल तपाईँको साथमा छु. हरेक आइतबार बिहिबार 4 बजेदेखि 5 बजेसम्म एसपिएस रेडियो 2 मार्फत नेपाली भाषाको कार्यक्रम यहाँहरूले सुन्न सक्नुहुन्छ. यसको अलावा हाम्रो वेबसाइट www.sbs.com.au/नेपाली र फेसबुक र ट्विटरमा एसपिएस नेपालीका नाममा हामी उपलब्ध रहेका छौँ. समाचार र फिचरको अपडेटका लागि फेसबुक पेजमा लाइक गर्न चाहिँ नबिर्सनुहोला. र कार्यक्रममा एकैछिनमा हामी अब घरजग्गाको भाउ कस्तो अवस्थामा छ भन्ने जान्ने प्रयास गर्नेछौँ आर्थिक सल्लाहकार विश्वास भट्टराईबाट. र त्यसपछि समयले साथ दिएमा होलोकस्टका बारेमा पनि कुरा गर्नेछौँ, चर्चा गर्नेछौँ र यसभन्दा पनि बाहिर गएर हामी गीत सङ्गीत अवश्य पनि सुन्ने नै छौँ. र अघि नै भने चाहिँ श्रोताबिन्द हरेक महिनाको पहिलो आइतबार चाहिँ आज पनि हामीले आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग घर जग्गाको भाउ कस्तो रहला भन्ने विषयमा यहाँहरूका प्रश्नहरू समेट्ने कोसिस गरेका छौँ. आउनुहोस् सुनौ आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग हामीले गरेको यो कुराकानी. विश्वासी स्वागत छ. आज अब फेब्रुअरी महिनाको पहिलो आइतबार होइन, अब हाम्रो श्रोताहरूको धेरैवटा प्रश्नहरू छन् घर जग्गाको भाउलाई लिएर. पहिलो प्रश्न चाहिँ के छ भने, जस्तो रिजर्भ ब्याङ्कले हालचालै मात्रै अब ब्याजलाई चाहिँ यथावत नै राख्ने भनेको छ, यसले घरधनीहरूलाई कहिलेसम्म राहत दिला जस्तो छ?
हजुर नमस्कार सबै श्रोताहरूलाई पनि हजुरलाई पनि है. अब हामी चाहिँ अहिले अलिकति ट्रान्जिसन पिरियडमा छौँ कुरा गर्दाखेरि चाहिँ, किनभने हामी यो पोस्ट कोभिडको कारणले गर्दाखेरि चाहिँ अलिकति ट्रान्जिसनमा गएर रिकभरी स्टेजमा पुग्दैछौँ. त्यसले गर्दाखेरि चाहिँ अहिलेको रिजर्भ ब्याङ्कको इन्डिकेसन अनुसार स्टेबिलिटी ल्याएको ठिकै हो, तर हामीलाई के डर छ भन्दाखेरि अब जब टुवर्ड्स द एन्ड अफ द इयर आउँछ या त अर्ली नेक्स्ट इयरमा चाहिँ रेट चाहिँ अलिकति इन्क्रिमेन्ट हुने चान्सेस चाहिँ अहिले हाई छ. त्यसको अन्डरलाइङ मेजर चाहिँ के हो भन्दाखेरि, अहिलेको लागि सबभन्दा ठुलो कुरो भनेको इन्फ्लेसन हो. इन्फ्लेसन सोचे भन्दा पनि धेरै नै बढेको छ, तर यो आउट अफ अनएक्सपेक्टेड भन्न मिल्दैन, किनभने हाम्रो जुन कोभिडको टाइममा चाहिँ सबै काउन्टर मेजरहरू चाहिँ खास इकोनोमी स्टिमुलसमा गएको कारणले गर्दाखेरि इन्फ्लेसनमा त्यति फोकस गरेको थिएन, र सप्लाई चेनको कारणले गर्दा पनि अलिकति त्यो त्यसमा चाहिँ प्रभाव परेको हो. तर आई थिङ्क गोइङ दिस इयर चाहिँ हामीले इन्फ्लेसनलाई चाहिँ एकदमै मध्यनजर गर्नुपर्ने हुन्छ. त्यसले गर्दा चाहिँ मलाई राम्रो लाग्छ एन्ड अफ द इयर, अघि भने एन्ड अफ द इयर या त अर्ली 2023 चाहिँ हामीले हल्का इन्ट्रेस्ट रेट चाहिँ इन्क्रिमेन्ट चाहिँ रिजर्भ ब्याङ्कबाट देख्ने चान्सेस चाहिँ अहिले धेरै नै प्रोबेबिलिटी बढेको छ.
हजुर, त्यो अवस्थामा चाहिँ मानिसहरूले कस्तो खालको तयारी गर्नुपर्छ, अथवा ब्याज दर बढिसकेपछि चाहिँ आगामी दिनहरूमा घरहरूको भाउ पनि ओह्रालो लाग्ने सम्भावना हुन्छ कि कस्तो रहन्छ?
अब यसमा दुई किसिमले हेर्न मिल्छ. हेर्नुहोस्, एउटा आफ्नो घरको भाउ भने चाहिँ कम्प्लिटली डिफ्रेन्टली अर्कै, अब त्यो गेन भने चाहिँ एल त्यसलाई चाहिँ सेपरेट राखौँ. अहिले सबभन्दा ठुलो काउन्टर मेजर हामीले के गर्नुपर्छ, अहिलेको रेटमा हामी कति कम्फोर्टेबल छौँ र त्यसमा एक्स्ट्रा पेमेन्ट कति गर्न सक्छ भन्ने कुरा चाहिँ हामीले आफ्नो बजेटिङ गर्न एकदम जरुरी छ. किनभने अहिले तपाईँले पनि भन्नुभयो सिडनीको प्रपर्टी प्राइस यति बढाएको छ, सिडनी मात्रै नभन्नु होला अस्ट्रेलियाको कन्टेक्समा, होइन लास्ट इयरबाट झन्डै 20-25% प्राइस डिफरेन्स भएपछि धेरैले मोर्गेज लिँदाखेरि पहिला आफूले बजेट गरेको भन्दा बढी एमाउन्टमा लिनु भएको छ. अब त्यो हिसाबले यदि इन्फ्लेसन रेट 1%सम्म बढ्दाखेरि एब्जर्ब गर्न सकिन्छ कि सकिँदैन भन्ने हामीले एकदम राम्रोसँग सोच्नुपर्छ. मेरो एडभाइस चाहिँ अझै के छ भने, यदि अहिलेको रेट भनेको सुपर लो, अहिलेको रेटमा तपाईँले एक्स्ट्रा कन्ट्रिब्युट गरेर तपाईँले 6 महिनासम्म आफ्नो लोनमा रिपेमेन्ट एडभान्स राख्न सक्नुभयो भने त्यो चाहिँ तपाईँ सबभन्दा ठुलो बफर र एसेट हुन्छ. यदि तपाईँ अहिले नै फाउनु अहिले नै तपाईँलाई आफ्नो बजेटिङ गर्दा थाहा छ कि मलाई मोर्गेजमा स्ट्रेस भइरहेछ भनेपछि सिरियसली हामीले कोही न कोही कम्प्रोमाइज गर्नुपर्छ आफ्नो लाइफस्टाइल या कोहीमा, र त्यसलाई कसरी एडप्ट गर्न सकिन्छ र कसरी त्यो एक्स्ट्रा रिपेमेन्ट गर्न हामी सक्षम हुन्छ भन्ने कुरा सोच्न चाहिँ अहिले हामी जुन दो बाटोमा छ त्यो एकदम जरुरी छ.
र जस्तो पछिल्लो समय अब युनिभर्सिटी अफ एडलेडले एउटा सर्वे गरेको थियो, कोरलोजिकको पनि एउटा सर्वे भएको थियो, त्यसमा चाहिँ अब सम्पत्तिको मूल्य चाहिँ अब करिब करिब 22% बढेको भनेर देखाइरहेको छ. यस विषयमा चाहिँ अब कतिपय घरधनीहरूले चाहिँ आफ्नो सम्पत्ति बेचेर त्यसको अब नगद लिने पनि गरिराख्नु भएको छ, त्यसको चाहिँ बेफाइदाहरू के होलान्, र अहिले अहिले घर बेचेर पछि चाहिँ दाम घटेपछि किन्छु भन्दाखेरि चाहिँ फेरि त्यसमा जोखिम चाहिँ कस्तो खालको हुनसक्छ?
अब हेर्नुहोस्, त्यो चाहिँ अब दुईवटा एस्पेक्ट छ त्यसको, होइन. फर्स्ट एस्पेक्ट चाहिँ तपाईँले घर बढेको बेला इक्विटी निकाल्ने र क्यास निकाल्ने भन्ने कुरा गर्नुभयो है. अब त्यो चाहिँ इन अ वे इट्स अपर्च्युनिटी हो, त्यो गर्नलाई एकदम राम्रो अप्सन हो. तर मेरो चाहिँ एउटा के चाहिँ छ भने, त्यो पैसा निकालेर के गर्ने भन्ने कुरा पनि त्यति नै इसेन्सियल हुन्छ. पैसा निकालेर खालि ब्याङ्कमा राख्ने हो भने तपाईँलाई फाइदा छैन, इट्स प्रोब्ली नट द वे टु डु, होइन. तपाईँले त्यो पैसा निकालेर अल्टरनेटिभ इन्भेस्टमेन्ट गर्नुहुन्छ, के गर्नुहुन्छ, र तपाईँले रिटर्न अन इन्भेस्टमेन्ट भनौँ या त्यो लगानीबाट आएको पैसाले फाइदा हुन्छ भने इट्स वर्थ डुइङ इट, होइन. त्यही भएर एउटा केयरफुल प्लानिङ गर्न चाहिँ एकदम जरुरी छ. अब एउटा एडभान्टेज के छ भन्दाखेरि, यदि रेट बढेको अहिले घरको बढेको बेला तपाईँले आफ्नो इन्स्टिट्युसन या ब्याङ्क या नन ब्याङ्कहरू पैसा निकाल्नु भयो भने भोलि घरको भ्यालु झर्दै कल गर्ने चान्सेस हुँदैन, धेरै कमै हुन्छ, र गर्न नसक्ने चाहिँ हुँदैन, तर जेनरली गर्दैन, होइन. त्यो भनेपछि तपाईँले एउटा चाहिँ एस्योरेन्स चाहिँ पाउनुहुन्छ, हो यो इक्विटी निकालेर तपाईँले 1.5 वर्षपछि प्रपर्टी किन्छु इनकेस त्यस्तो भएको खण्डमा भन्नुहुन्छ भने ठिकै छ. तर फेरि म पहिलाको पोइन्टमा जान्छु, तपाईँले यो गर्दाखेरि चाहिँ के चाहिँ विचार गर्नुपर्छ भन्दाखेरि, त्यो पैसा के को लागि इन्भेस्ट गर्छु र त्यो इन्भेस्ट गरेको बाप चाहिँ त्यो ब्याङ्कले तिर्ने इन्ट्रेस्टभन्दा बढी म्याक्सिमाइज गर्न सक्छु कि सक्दैन भन्ने कुरा चाहिँ बुझ्नु एकदम जरुरी छ. फर्स्ट कुरा त्यो है. अब अर्को कुरा चाहिँ तपाईँले घरको भाव फ्युचरमा बढ्ने नबढ्ने भन्ने कुरा चाहिँ हेर्नुहोस्, यो सब्जेक्टिभ कुरा हो, त्यसमा अब स्पेकुलेसन मात्रै गर्न सक्छ. कुनै पनि इकोनोमिस्टले अहिले भएको कन्डिसनबाट फ्युचरलाई प्रेडिक्ट मात्रै गर्ने हो, कसैको हातमा नि क्रिस्टल बल छैन, होइन. त्यही भएर अर्को वर्ष पैसा घट्छ किन्छु भन्ने चाहिँ जहाँसम्म मलाई लाग्छ यो चाहिँ एकदमै लङ सर्ट हो. घर किन्ने क्रममा चाहिँ तपाईँले के विचार गर्नुपर्छ भन्दाखेरि, तपाईँ आफू कुन लेभलमा कम्फर्टेबल हुनुहुन्छ, आफ्नो फाइनेन्सियली र मेन्टली तपाईँ कहिले रेडी हुनुहुन्छ, आई थिङ्क द्याट इज द राइट टाइम टु बाई. म चाहिँ त्यसमै इन्करेज गर्छु. प्रपर्टी भनेको हाम्रो लङ टर्म इन्भेस्टमेन्ट हो, 1-1.5 वर्षको बढाइ र घटाइले खासै तपाईँको प्रपर्टीको जर्नीमा खास फरक पर्नु पर्दैन. किनभने 1-1.5 वर्षलाई मात्र हेर्नु, त्यो प्रपर्टीको जर्नीमा पैसा बनाउने किसिमले या किन्नुहुन्छ भने त्यो चाहिँ प्रपर्टी इन्भेस्टमेन्ट होइन, त्यो चाहिँ सर्ट टर्म इन्भेस्टमेन्ट हो, त्यसमा चाहिँ हाइली प्रफिट हुने चान्सेस बढी हुन्छ.
हजुर. अब जस्तो अब अर्को प्रश्न चाहिँ कस्तो छ भने, अब हुन त अब अपार्टमेन्टको भाउ चाहिँ घर जग्गाको भाउको तुलनामा बढ्दैन भन्छन्, तर पनि अब सिडनी भनौँ न, सिडनीमा चाहिँ अन्य सहरहरूमा भन्दा अपार्टमेन्टको भाउ चाहिँ अलिक बढी नै देखिन्छ, त्यो चाहिँ के कारणले त्यस्तो भएको लाग्छ हजुरलाई?
अहिले हजुर देखि म फेरि अहिले कुरामा जान्छु ब्याक है. यो के भयो भने, सिडनीमा चाहिँ खास कस्तो, सिडनीको कन्टेक्स्टमा कुरा गर्नु, अरू सब अरू एरियामा पनि यो त्यति लागु हुन्छ होइन, तर सिडनीमा बढी किन लागु हुन्छ भन्दाखेरि, सिडनीमा चाहिँ कस्तो नि, मेट्रोपोलिटन सिटी भएर प्रायः मान्छेहरूले अपार्टमेन्टमा बस्ने अर्बन लिभिङलाई एडप्ट गरिसकेको छ, होइन. जस्तै मैले मेलबर्न र एडिलेडमा पनि यो कुरा रिफ्लेक्ट गर्दा म धेरै ओहोरदोहोर गर्दाखेरि के पाउँछु भने, उतातिर अझ पनि घर भन्ने कुरा जुन मान्छेको त्यो सेन्टिमेन्टल भ्यालु छ त्यो अझ छ, अपार्टमेन्ट लिभिङ अझ मान्छेहरू कम्फर्टेबल भइसकेको छैन, रेन्टललाई मात्रै बढी युज भइरहेको छ, होइन. अब सिडनीमा चाहिँ हामीले के देखाएको छ भन्दा, लास्टको 2 इयर्स भनौँ, 2019 जब कोभिडले हिट गर्यो, त्यसमा मान्छेको कल्चरल सिफ्ट धेरै भयो, कल्चरलदेखि लिएर मान्छेको सोचाइमा धेरै चेन्जेस आयो. स्पेसली फर्स्ट थिङ के भने, वर्क फ्रम होम कन्डिसनले गर्दाखेरि घरमा बस्ने मान्छे स्पेस खोज्न थाले. त्यो भएपछि अपार्टमेन्ट चाहिँ अलिकति डिमान्डमा फल भयो, तर एट द मोमेन्ट घरको भ्यालु चाहिँ, घरको चाहिँ डिमान्ड बढ्यो. अर्को कुरा, जब घरमा काम गर्दा मान्छे स्पेसको जरुरी भयो, ठाउँको जरुरी भयो, होम अफिसले गर्दाखेरि हाउसको प्राइस चाहिँ डिमान्डले बढेको, किनभने ट्रान्सपोर्टेसनको त्यति भ्याल्यु भएन, सिटी नजिक बस्ने या काम नजिक बस्ने भन्ने कल्चर अलिकति डाइ हुन थालिसकेको छ. अब अहिले आएर चाहिँ हामीले के देखिरहेको छ, त्यो कल्चर चाहिँ रिभ्याप बन्न लाग्छ जब कि आफ्टर कोभिड मान्छेहरू ब्याक टु वर्क हुने, युनिभर्सिटी हुने जब देखिरहेको छ, त्यो फेरि कल्चर ब्याक हुन लागिरहेको छ. अर्को कुरा सिडनीमा के पनि भएको छ भन्दाखेरि, लास्ट 2.5 इयर्समा जुन हिसाबले घरको पैसा बढ्यो, अपार्टमेन्टको पैसा त्यो रेन्जले नबढ्या भएर अहिले प्यारिटी भनिन्छ, भेरिन्छ. जस्तै फर इक्जाम्पल भनौँ, सानो सबल स्कल्पिन जस्तो सबलमा घरको भ्यालु 1.2 मिलियन छ, अपार्टमेन्टको भ्यालु 6 मिलियन छ भनेपछि ठुलो प्यारिटी आइसक्यो. त्यसले गर्दा के भइरहेछ, मान्छेहरू चाहिँ डलरको भ्यालु या पैसाको भ्यालुले चाहिँ घरबाट अब अपार्टमेन्टतिर सिफ्ट गर्न थाल्छ. अपार्टमेन्ट हामीले अलिकति क्रेज बढेको हुनाले अपार्टमेन्टको भ्यालु अब अलिकति अलिकति हामीले लिफ्ट भइरहेको देखेको छौँ अहिलेको लास्ट फ्यु मन्थ्समा.
अब अन्तिममा चाहिँ जस्तो अब जाडो महिना पनि अब बिस्तारै अब सुरु होला जस्तो छ होइन, अनि अब जस्तो कि अब जाडो महिनामा नर्मली अब घरको किनबेच चाहिँ अलिक कम हुन्छ भनिन्छ, अब त्यो सुस्ताउने सम्भावना छ कि, अथवा चाहिँ अब झन् अब भोलि अब रिजर्भ ब्याङ्कले ब्याज दर बढायो भने फेरि घट्न सक्छ भनेर फेरि तात्ने माहौल पनि आउनसक्छ, कस्तो देख्नुहुन्छ?
आई थिङ्क अब अहिले चाहिँ मार्केट अलिक कुलिङ अफमा छ. तपाईँ अहिले पनि राइटफुल्ली भन्नुभयो होइन, लास्टको 1 इयर्समा हामी सिडनी मात्रै डबल होल अस्ट्रेलियामा जेनरली 18-27% ग्रोथ देखाएको छौँ होइन. अब त्यो चाहिँ एकदमै लास्टको 1 इयर चाहिँ नन स्टप ग्रोथ जस्तै देख्यौँ हामीले, कन्टिन्युसली अपवर्ड ट्रेन्ड थियो होइन. अब अहिलेको लास्ट 1 मन्थले के देखिसके चाहिँ मार्केट अलिकति स्लो डाउन फेजमा गइसकेको छ. तपाईँले भने जस्तो ट्रेडिसनली स्प्रिङ टाइम चाहिँ जहिले पनि बिजी अफ द टाइम हो, जब डिसेम्बर जनवरी हुन्छ अलिकति लिफ्ट अप हुन्छ र विन्टरमा फल अप हुन्छ हो. आई थिङ्क त्यो क्रम चाहिँ यो वर्ष पनि त्यति नै हुन्छ होला. अझ त्यो मात्रै कन्टेक्स्ट नगर, मैले भनेको जस्तो जुन हिसाबले हामी एकदम हट मार्केटबाट आएको छौँ त्यो हिसाबको कुल डाउन परेर मलाई जहाँसम्म लाग्छ अटम पछि विन्टर चाहिँ अलिकति स्लो डाउन हुन्छ होला. तर इन साइङ द्याट जहाँसम्म लाग्छ विन्टरमा पनि हामीले घरको भ्यालु झर्नेसम्म चाहिँ देख्दैन, अलिकति डिमान्डमा मात्रै सफ्टिङ कन्डिसन देखिन्छ जस्तो लाग्छ. घरको किन्ने बेच्ने क्रम अहिलेको प्रब्लम चाहिँ के छ भन्दाखेरि, मार्केटमा अझ पनि स्टक लो लेभलमा छ, त्यसले गर्दाखेरि चाहिँ नेट आर्टिफिसियली त्यहाँ चाहिँ के चाहिँ भइरहेछ भन्दाखेरि डिमान्ड चाहिँ क्रिएट भइरहेछ. त्यही भएर तपाईँले लास्ट 3 इयर्स अगाडि 4 इयर्स अगाडि जस्तो विन्टर चाहिँ डेफिनेटली हुँदैन जस्तो लाग्छ. योपालि पनि सिस्टमेटिकली बिजी चाहिँ हुन्छ, अब त्यस्तो धेरै लास्ट इयर जस्तो क्रेज चाहिँ हुँदैन जस्तो लाग्छ विन्टरलाई.
श्रोताबिन्द आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी तपाईँले केही बेरमा हाम्रो वेबसाइटमा पनि पाउन सक्नुहुन्छ. तर हामी जानकारी गराउन चाहन्छौँ कि यहाँ प्रसारण गरिएको जानकारी सामान्य मात्र हो र तपाईँमा यो लागू नहुन पनि सक्छ. थप जानकारीको लागि आफ्नो आर्थिक सल्लाहकारसँग तपाईँले जानकारी लिन सक्नुहुनेछ. श्रोताबिन्द, अब पुनः पालो भएको छ एउटा ब्रेकको, ब्रेकपछि हामीसँग अरू प्रसङ्ग बाँकी नै छन्, हामीसँगै रहनुहोला. पुनः स्वागत छ श्रोताबिन्द एसपिएस रेडियोमा. यो ब्रेक पछाडि अझै पनि हामीसँग केही सामग्रीहरू छन्, ढिला नगरी ती सामग्रीहरू प्रस्तुत गर्न चाहन्छु. हरेक वर्ष 27 जनवरीका दिन अन्तर्राष्ट्रिय होलोकस्ट डे अर्थात् दोस्रो विश्वयुद्धताका यहुदीहरूमाथि भएको सामूहिक नरसंहारका बारेमा सम्झना दिवस मनाइने गरिन्छ. तर हालै भएको एक सर्वेक्षणका क्रममा चाहिँ 1/3 अस्ट्रेलियालीहरूलाई यसबारेमा खासै थाहा नभएको देखिएको छ. सुनौ यो सम्बन्धी एक रिपोर्ट. 1940-1945 बिचमा भएको सामूहिक नरसंहारको घटनाबाट बाँच्न सफल निना बसाद अहिले 83 वर्ष पुगिन्. 1939 पोल्यान्डमा जन्मिएकी बसाद विस्थापित मानिसहरूको शिविरबाट भागेर आफ्नै आमासँग सन् 1949 मेलबर्न आइपुगेकी हुन्. उनी एक लेखिका, सामुदायिक अगुवा र धेरै यहुदी अस्ट्रेलियाली युवा पुस्तामाझ सामूहिक नरसंहारको प्रत्यक्षदर्शी र बितेका ती तीता सम्झनाहरूलाई युवा पुस्तामाझ पुर्याउन मद्दत गर्ने एक शिक्षिकाका रूपमा पनि परिचित छिन्.
Our story is more a story of survival and the triumph of survival, that those of us who have survived have recreated lives and full and joyous lives. That is the triumph of our survival.
उनी र उनी जस्तै अन्य थुप्रै मानिस जो उक्त नरसंहारबाट बाँच्न सफल भए, उनीहरू भन्छन् कि नरसंहारको प्रत्यक्ष अनुभव गरेका मानिसहरू बिस्तारै घट्दै गएका छन् र उक्त घटनाका सम्झनाहरूलाई जारी राख्नु वृहत समुदायको कर्तव्य हो.
Every survivor has a story and every survivor's story is interesting, but what is really interesting is what we can draw from it and where we can be of some use, because people who understand the Holocaust and are touched by it are also far more aware of the human rights of other minority groups and indigenous people and also, so that's one aspect of the universality. And the other aspect of it is, both from the survivors and from those who saved survivors, people can draw enormous inspiration as to courage and resilience and what the human spirit is capable of.
बसात भन्छन् कि बाँचेका प्रत्येक मानिसहरूका आआफ्नै कथा छन् र ती रोचक पनि छन्। त्यसो भए होलोकास्टका बारेमा मानिसहरूलाई कतिको थाहा छ त? हालै भएको एक सर्वेक्षणका अनुसार एक तिहाई अस्ट्रेलियालीहरूलाई होलोकास्टका बारेमा खासै थाहा छैन। झन् उक्त नरसम्हारसँग अस्ट्रेलियाली सम्बन्धका बारेमा त कमैलाई मात्र थाहा छ। 27 जनवरीका दिन अन्तर्राष्ट्रिय होलोकास्ट डे मनाइँदै गर्दा केन्डेल फाउन्डेसनले गरेको सर्वेक्षणले के देखाएको छ भने 30% जनसङ्ख्यामा होलोकास्टका बारेमा निकै कम ज्ञान छ। सहभागी मध्ये 78% विश्वास गर्छन् कि होलोकास्ट म्युजियम र स्मृति मूल्यवान छन् र 66% मानिस विद्यालयहरूमा यसका बारेमा शिक्षा दिइनुपर्ने आवश्यकता रहेको औँल्याउँछन्। डेकेन विश्वविद्यालयले बेलायत, क्यानाडा, फ्रान्स र अस्ट्रियामा भएका जस्तै किसिमको अनुसन्धान गरेको थियो। मुख्य अनुसन्धानकर्ता स्टिफेन कुक भन्छन् कि यो अस्ट्रेलियन कथाको एक भाग हो।
We need to acknowledge that the Holocaust is part of our story. This is the story of people in our street. This is the story of the decisions that our governments have made over time. So this is really important part of the Australian story. And I think one of the things that we would like to see is that this survey is repeated every 5 years, because we know that there's a lot of investment, there's a lot of energy going into Holocaust education. We'd like to see the impact of that investment and how it relates to changing levels of Holocaust knowledge and awareness.
गत सेप्टेम्बर महिनामा गरिएको उक्त सर्वेक्षणमा 70 प्रश्न सोधिएका थिए भने विभिन्न राज्य एवं प्रदेशका 3522 वयस्कहरू सहभागी भएका थिए। मेलबर्नमा रहेको जियोस होलोकास्ट सेन्टरका निर्देशक जेन जोसेमले सर्वेक्षणको नतिजा अनौठो नभए पनि चिन्ता जताउने खालको भएको बताइन्। उनी भन्छन् कि यस विषयमा सुधारिएको जागरूकताले अझ बढी हेरचाह र एकजुट समाजको नेतृत्व गर्न सक्छ।
The information points to the need for mandatory Holocaust education, which is also supported in the survey. People who have higher levels of awareness of the Holocaust are more likely to have warmer feelings to other minority groups, be they religious groups, Muslims, Hindus, Buddhists, Jews, or in fact, First Nations peoples or asylum seekers. So that was really heartening, and that's what we feel in teaching the Holocaust, that it does develop compassion and empathy as well.
श्रोताबिन, यो थियो होलोकोस्ट सम्बन्धी एउटा रिपोर्ट। यो रिपोर्ट पनि तपाईँले केही बेरमा हाम्रो वेबसाइटमा आइसकेको छ, वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ। र कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र अन्तिममा गीत राख्नुभन्दा अगाडि एउटा भर्खरै प्राप्त भएको समाचारका बारेमा भन्न चाहन्छु। लता मङ्गेश्वर, जो भारतीय साङ्गीतिक क्षेत्रमा निकै चर्चित गायिका हुन्, उनको 92 उमेरमा आज बिहान 8:12 निधन भएको छ। करिब 36 भाषाहरूमा उनले गीत गाएकी छन् र उनको योगदान साङ्गीतिक, विशेष गरी भारतीय साङ्गीतिक र चलचित्र क्षेत्रमा ठुलो योगदान रहेको छ। र उनलाई श्रद्धाञ्जली दिन उनले गाएको गीत त हामीसँग छैन, यद्यपि भारतीय अर्का चर्चित अभिनेता डेनी डेङजोङ पाले गाएको गीत भने यहाँहरूमा हामी राख्दैछौँ।
तिमी फुल्यो कलेजी माझमा मनको रहरा कान्छीलाई घुमाउने काठमाडौँ सहारा कान्छीलाई घुमाउने काठमाडौँ सहारा रातो रानी फुले छै साझमा तिमी फुल्यो कलेजी माझमा मनको रहरा कान्छीलाई घुमाउने काठमाडौँ सहारा कान्छीलाई घुमाउने काठमाडौँ सहारा चन्द्र जस्तो तिम्रो मुहर दिलमा राखेर हो सिन्दु दिउँला पोते दिउँला
र श्रोताबिन्द अब हुने कार्यक्रमबाट बिदा लिने बेला भएको छ. जानुभन्दा अगाडि आजका मुख्य समाचार एकचोटि. उप प्रधानमन्त्री बार्नाबी जोइसले स्कट मोरिसनलाई कपटी र झुटा लेखेको गोप्य सन्देश बाहिरिएपछि प्रधानमन्त्रीद्वारा राजनीतिलाई क्रूर व्यापारको संज्ञा. अस्ट्रेलिया अन्तर्राष्ट्रिय सीमा खोल्नका लागि तयार नरहेको गृह मामिला मन्त्री क्यारेन एन्ड्रुजको भनाई र नेपालमा शनिबारसम्मको 24 घण्टामा COVID-19 कारण 9 जनाको मृत्यु 1,700 भन्दा बढीमा संक्रमण पुष्टि. हस् त यसका साथै आजको कार्यक्रमबाट बिदा लिने समय भएको छ. अर्को बिहिबार पुनः भेट हुनेछ. त्यतिन्जेल्स www.sbs.com.au/nepali हेर्दै गर्नुहोला. नमस्ते.
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा.